नमस्ते, आज हामी नेपालमा महिला उद्यमीहरूका लागि खास गरी आर्थिक वर्ष 2082 हेरेर के कस्ता अवसर छन् भनेर कुरा गर्दैछौँ। कार्यक्रमहरू, अनुदान अनि ऋण सुविधाहरू छन् नि, हो तिनै बारेमा। हामीसँग एउटा राम्रो स्रोत पनि छ जसले कसरी महिलाहरूले यी फाइदा लिन सक्छन् भनेर देखाउँछ। हाम्रो आजको यो विमर्शको मुख्य उद्देश्य, मतलब नेपालमा महिला उद्यमशीलतालाई सघाउने मुख्य संयन्त्रहरू के हुन्, त्यो अलि छर्लङ्ग पार्ने हो। ल, गहिरिएर हेरौँ है त।
अवश्य, पछिल्लो दशकमा हेर्ने हो भने महिलाले नेतृत्व गरेका व्यवसायहरूले नेपालको अर्थतन्त्रमा साँच्चै राम्रो, मतलब सकारात्मक प्रभाव पारेका छन्।
कस्तो खालको प्रभाव?
एउटा एकदमै महत्त्वपूर्ण कुरा के छ भने नि, महिला उद्यमीहरूले लिएको ऋण चुक्ता गर्ने दर त्यो 95% भन्दा बढी छ।
95%? त्यो त धेरै हो नि।
हो नि, सामान्य लघु, साना तथा मझौला उद्यम, मतलब एसएमईहरूको भन्दा निकै राम्रो हो यो। यसले के देखाउँछ भने महिलाहरूको वित्तीय अनुशासन कति राम्रो छ अनि लगनशीलता पनि, अनि अर्को कुरा, उनीहरूमा लगानी गर्दा जोखिम पनि कम रहेछ भन्ने देखियो नि त, होइन? यसले त ब्याङ्कहरूलाई थप लगानी गर्न झन हौसिला मिल्नुपर्ने हो।
पक्कै पनि, यो त सहरमा मात्रै हो कि गाउँतिर पनि यस्तै छ?
होइन, सहरमा मात्र होइन, ग्रामीण क्षेत्रमा पनि महिला उद्यमशीलता बढिरहेको छ। स्रोतमा एउटा उदाहरण थियो नि सुनिता श्रेष्ठको कथा। उहाँले परम्परागत मसाला व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुभयो। यो त एउटा जीवन्त उदाहरण भयो।
त्यो 95% चुक्ता दर त साँच्चै गजब रहेछ। यसले त ब्याङ्कहरूको सोचाइ पनि पक्कै अलिअलि बदल्दै होला। अब अलिकति सरकारी पहलहरूतर्फ लागौँ न त। जस्तो महिला उद्यमशील कर्जा भन्ने छ नि, यसमा के कस्ता सुविधाहरू छन् खासमा?
यो एउटा प्रमुख कार्यक्रम हो सरकारको। यस अन्तर्गत महिला उद्यमीले रु 80 लाखसम्म ऋण पाउन सक्छिन्, त्यो पनि सहुलियत ब्याज दरमा, मतलब सामान्य बजार दरभन्दा 2-4% कम हुन्छ ब्याज।
ए, 80 लाखसम्म, त्यो त राम्रै रकम हो। कुन कुन ब्याङ्कले दिन्छन् यो?
धेरै जसो वाणिज्य ब्याङ्कहरूले यो सुविधा दिइरहेका छन्। अझ चाखलाग्दो कुरा के छ भने, ब्याङ्कहरूले आजकल लैङ्गिक उत्तरदायी वित्तपोषण भन्छ नि, जेन्डर रेस्पोन्सिभ फाइनान्सिङ, हो त्यो अपनाउँदैछन्।
त्यो लैङ्गिक उत्तरदायी वित्तपोषण भनेको चाहिँ खासमा के हो, अलि प्रष्ट पारिदिनुहोस् न।
त्यसको मतलब चाहिँ ब्याङ्कहरूले महिला उद्यमीका विशेष अवस्थाहरू, उनीहरूका पारिवारिक जिम्मेवारीहरूलाई पनि ध्यानमा राखेर अलि लचकता देखाउने, जस्तो धितो राख्ने कुरामा अनि सजिलो बनाइदिने, होइन, वा भुक्तानी तालिका बनाउँदा महिलाको सुविधा हेर्ने। उदाहरणका लागि, मानौ कसैको कृषिमा आधारित व्यवसाय छ भने बाली भित्र्याउने बेलामा अलि ठूलो किस्ता तिर्ने, अरू बेला सानो तिर्ने, यस्तो व्यवस्था पनि हुन सक्छ।
ए, त्यो त एकदमै व्यवहारिक कुरा भयो नि। ऋणको कुरा त भयो, तर अनुदानको पनि कुरा आइरहेको थियो नि, होइन? त्यो कसरी फरक छ अनि कहाँबाट पाउन सकिन्छ?
ओ, अनुदान पनि छ। वित्तीय सहयोग ऋणमा मात्रै छैन, अनुदान, ग्रान्ट महत्त्वपूर्ण किन छ भने, यो पैसा फिर्ता गर्नु पर्दैन।
ए, फिर्ता गर्नु नपर्ने?
ओ, USAID, UN Women जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले विभिन्न कार्यक्रम मार्फत अनुदान दिन्छन्। त्यस्तै नेपालमै पनि महिला उद्यमी महासङ्घ नेपाल, FWAN जस्ता संस्थाहरूले विभिन्न प्रतिस्पर्धा गराएर अनुदान दिने गरेका छन्। यी अनुदानहरू खास गरी अलि नयाँ सोच भएको, सामाजिक प्रभाव पार्ने खालको व्यवसाय वा डिजिटल उद्यमशीलता जस्ता क्षेत्रहरूलाई प्रोत्साहन गर्न लक्षित हुन्छन्।
बुझ्यो, पैसाको कुरा त भयो, ऋण र अनुदान, तर व्यवसाय सफल हुनलाई पैसा मात्रै भएर पुग्छ र? कि अरू पनि केही चाहिन्छ? स्रोतहरूले के भन्छन् यसबारे?
एकदम सही प्रश्न सोध्नुभयो। पैसा मात्रै सबथोक होइन नि। महिला उद्यमी महासङ्घ नेपाल, FWAN जस्ता सञ्जालहरू छन् नि, उनीहरूको भूमिका धेरै ठूलो छ।
FWEN, उनीहरूले के गर्छन् खास?
उनीहरूले तालिम दिने काम गर्छन्, उत्पादित वस्तुलाई बजारसम्म पुर्याउन सहयोग गर्छन्, अनि महिला उद्यमीका हकहितका लागि नीतिगत तहमा कुरा उठाउने, पैरवी गर्ने काम पनि गर्छन्।
FWEN-का शाखाहरू 7 प्रदेशमा छन्। सदस्य बनेपछि नेटवर्किङ कार्यक्रम, विशेष तालिम अनि कहिलेकाहीँ त निर्यातको अवसरसम्म पनि पहुँच पाइन्छ।
ए, नेटवर्क र तालिम पनि महत्त्वपूर्ण भयो। अनि सिप विकास नि, अहिले त झन डिजिटल जमाना छ।
हो, सिप विकास, खास गरी डिजिटल सिपहरू आजको दिनमा नभई नहुने कुरा हो। डिजिटल साक्षरता मतलब कम्प्युटर इन्टरनेट चलाउन जान्ने अनि दराज जस्ता ई कमर्स प्लेटफर्मको प्रयोग गर्न जान्नु पर्यो अनि अपवर्क वा फाइबर जस्ता प्लेटफर्म मार्फत फ्रीलान्स काम गर्ने जसलाई गिग इकोनोमी भनिन्छ यसले त महिलाहरूका लागि घरबाटै पनि काम गर्न सक्ने कति धेरै नयाँ अवसरहरू खोलेको छ।
हो त नि, दुर्गम ठाउँका महिलाहरूका लागि केही छ?
दुर्गम क्षेत्रका महिलाहरूका लागि मोबाइल ब्याङ्किङले धेरै सजिलो बनाएको छ अनि ठाउँ ठाउँमा पुग्ने मोबाइल तालिम इकाइलहरू पनि छन् जसले भौगोलिक अवरोधलाई केही हदसम्म भए पनि हटाउन मद्दत गरिरहेका छन्। यस्ता तालिमले अनलाइन ब्याङ्किङदेखि लिएर डिजिटल मार्केटिङसम्मका व्यावहारिक सिपहरू सिकाउँछन्।
ल, अब यी सबै जानकारीलाई अलि निचोडमा ल्याउँ। यदि कोही महिला उद्यमी बन्न चाहन्छिन् भने पहिलो पाइला के हुनुपर्छ त? स्रोतले के भन्छ?
स्रोतले केही स्पष्ट कदमहरू सुझाएको छ। पहिलो त कम्पनी रेजिस्ट्रारको कार्यालयमा गएर आफ्नो व्यवसाय दर्ता गर्नु पर्यो। आजकल अनलाइनबाट पनि हुन्छ, अलि छिटो छरितो 3-7 दिन जतिमा हुन्छ भन्छन्।
अनि त्यसपछि?
त्यसपछि प्यान वा भ्याट नम्बर लिनु पर्यो। अनि तेस्रो, एउटा राम्रो यथार्थपरक व्यावसायिक योजना बनाउनु पर्यो। त्यो योजनामा बजारको विश्लेषण, कति खर्च लाग्छ, कति आम्दानी होला भन्ने वास्तविक अनुमान हुनुपर्छ। खालि सपना मात्रै देखेर भएन।
हो, योजना त चाहियो नै। अनि यी विभिन्न स्रोतहरू छन् नि, ऋण, अनुदान, सञ्जाल, तालिम, यिनीहरूलाई कसरी मिलाएर प्रयोग गर्ने होला? केही सुझाव छ कि?
यो एकदमै महत्त्वपूर्ण कुरा हो। यी सबै स्रोतहरूलाई कसरी मिलाउने भन्ने एउटा रणनीति नै बनाउनुपर्छ। आफ्नो व्यवसाय कस्तो हो, आफ्नो ठाउँको अवस्था कस्तो छ, बजार कस्तो छ, यी सब कुरा राम्ररी बुझ्नुपर्छ। धेरै सफल महिला उद्यमीहरूले के गरेको देखिन्छ भने सुरुमा तालिम लिने, त्यसपछि सायद कुनै नयाँ आइडिया छ भने सानो अनुदान प्रयोग गर्ने अनि पछि व्यवसाय बढाउनु पर्दा सहुलियत ऋण लिने। हरेक स्रोतको आफ्नो फाइदा छ नि त। अनुदानले सुरुको जोखिम कम गर्छ, ऋणले ठूलो काम गर्न पुँजी दिन्छ, अनि सञ्जालले चाहिँ साथ र सहयोग।
आजको यो छलफलले नेपालमा महिला उद्यमीहरूका लागि के कस्ता सहयोग र अवसरहरू रहेछन् भन्ने एउटा राम्रो चित्र दियो जस्तो लाग्यो। यो त स्पष्टै छ कि मनमा आँट छ, सही जानकारी छ अनि उपलब्ध स्रोत साधनलाई ठिक तरिकाले प्रयोग गर्न सकियो भने सफलता टाढा छैन। चाहे त्यो सुनिता श्रेष्ठको मसाला व्यवसाय होस् वा अरू हजारौं महिलाहरूको प्रयास, हैन त?
निश्चय पनि, एकदमै। र अन्त्यमा एउटा प्रश्न चाहिँ सोच्नको लागि छोडेर जाउँ कि जस्तो लाग्यो।
भन्नुहोस् न।
यी उपलब्ध स्रोत र संयन्त्रहरूको प्रयोग गरेर महिला उद्यमीहरूले व्यक्तिगत व्यावसायिक सफलता मात्र हासिल गर्ने हो कि, वा उनीहरूले कसरी आफ्नो समुदाय र समग्र राष्ट्रकै आर्थिक विकासमा अझ ठूलो, अझ दिगो योगदान पुर्याउन सक्छन् होला? यो प्रश्नमा थप चिन्तन गर्न सकिन्छ।